घटना विश्लेषण र विचार शुक्लफाटा समाचार नमस्कार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ म ओम प्रकाश पाण्डेय शुक्लफाटा एफएम 90.4 मेगाहर्ज बारसिङ एफएम 102.2 मेगाहर्ज बझाङको सयपाल एफएम 100.6 मेगाहर्ज बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी अझै कायमै टलन्त्राका विभिन्न स्थानहरूमा खानेपानीको समस्या बैतडीको दशरथचन्द नगरपालिकाका सबैवटामा निगरानी समूह गठन बाथुराको औलो प्रभावी क्षेत्रमा कीटनाशक झुल वितरण गरिने सेना प्रहरीमाथि सरकारले हस्तक्षेप गर्न नहुने काङ्ग्रेस सभापति देउबाको भनाई आर्थिक मञ्चको बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली स्विजरल्यान्ड जाने र खप्तड गोल्ड कपको उपाधि नेपाल पुलिस क्लबलाई मुखको उन्नत बिउ आपूर्ति सम्बन्धी सूचना सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको चालु आर्थिक वर्ष 2075-76 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कैलाली कञ्चनपुर डोटी अछाम बैतडी र दार्चुला जिल्लामा मुङ खेती विस्तार कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले सूचीकृत भएका जातहरूको उन्नत बिउ उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त कृषक समूह सहकारी संस्था निजी तथा सरकारी बिउ व्यवसायी कम्पनीहरूलाई यही माघ 17 गते भित्र आफूले उपलब्ध गराउन सक्ने मुङको जात बिउको परिमाण मूल्य र उपलब्ध गराउने स्थान समेत उल्लेख गरी दर्जेट पत्र सहित मन्त्रालयमा सूचीकृत हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ दर्जेटसँग पेश गर्नुपर्ने आवश्यक कागजातहरू संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि बिउ बिजनको कारोबारका लागि प्राप्त अनुमति पत्रको प्रतिलिपि आयकर चुक्ता प्रमाण पत्रको प्रतिलिपि आपूर्ति गरिने बिउको हरेक लटको आधिकारिक प्रयोगशालाबाट जारी भएको प्रयोगशाला परीक्षण रिपोर्ट आपूर्तिकर्ताले पालन गर्नुपर्ने शर्त तथा विस्तृत जानकारीका लागि यस मन्त्रालयको खाद्य सुरक्षा तथा कृषि प्रवर्धन महाशाखा वा फोन नम्बर 091-416-621 कार्यालय समयभित्र सम्पर्क राख्न सकिनेछ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेश धनगढी कैलाली अब समाचार क्रम विस्तारमा कञ्चनपुरको महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी अझै कायमै रहेको छ सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न आङ्गिक क्याम्पसहरूमा आवश्यक पर्ने कर्मचारीहरू मनमानी तरिकाले नियुक्त गरेका भन्दै विद्यार्थी सङ्गठनहरूले विश्वविद्यालयमा तालाबन्दी गरेका थिए तर अवैध तरिकाले गरिएका नियुक्तिहरू खारिज गरिएको भए पनि अझै पनि केन्द्रीय कार्यालयमा भने तालाबन्दी कायमै रहेको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी गोविन्द पन्तले शुक्रफाटा एफएमलाई जानकारी दिनुभयो अवैध रूपमा गरिएका कर्मचारी नियुक्त खारेजी भइसकेपछि विद्यार्थी सङ्गठनहरूले तालाबन्दी आफै खोल्छन् भन्ने विश्वास लिएको भए पनि अझै तालाबन्दी कायमै रहेको पन्तले बताउनुभयो साँच्चीकै भन्ने हो भने विश्वविद्यालयमा कुनै किसिमको विवाद हुँदा केन्द्रीय कार्यालयमा तालाबन्दी हुनु नै गलत भएको सूचना अधिकारी पन्तले बताउनुभयो तालाबन्दीका कारण कर्मचारी कार्यालयमा आउने र घाम ताप्दै जाने गरेका छन् यसरी विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नै तालाबन्दी हुँदा कार्यालयका सम्पूर्ण कामकाज ठप्प रहेका छन् यसरी केन्द्रीय कार्यालय तालाबन्दी हुँदा समस्या भएकाले अब विद्यार्थी सङ्गठनका विद्यार्थी नेताहरूसँग भोलि आइतबार नै छलफल गर्ने र तालाबन्दी खोल्नका लागि पहल गर्ने सूचना अधिकारी पन्तले बताउनुभयो डडेलधुराका गाउँमा दर्जनभन्दा बढी खानेपानी योजना सञ्चालन भए पनि हिउँद नसकिँदै भावर क्षेत्रका बासिन्दाले खानेपानीको जोह गर्न शास्ति भोग्नु परेको छ चुरे क्षेत्रको अर्को बस्ती मेलगाजाममा पनि भावरभन्दा फरक अवस्था छैन खानेपानीका लागि घन्टौँ कुर्नुपर्ने पालो मिलाएर कुवाबाट पानी भर्नुपर्ने प्रायः हरेक दिन बिहान गाउँले सबै जम्मा भएर मात्रै पानीका कुवा र नालाबाट पानी बाँड्नुपर्ने बाध्यता रहेको छ विभिन्न सरकारी तथा गैर सरकारी सङ्घ संस्थाले ठुलो लगानी गरेको आलिथालको नावली क्षेत्रका बासिन्दाको अवस्था पनि उस्तै रहेको छ ग्रामीण जलस्रोत परियोजना फन्ड बोर्ड जस्ता खानेपानी क्षेत्रका क्रियाशील संस्थाले लामो समय काम गर्दा पनि त्यस क्षेत्रका बासिन्दा हिउँ नसकिँदै खानेपानीको सङ्कट भोग्न बाध्य भएका छन्। हिउँ नसकिँदै पानीको सङ्कट सुरु भइसकेको डाँडी कोइरालीका हर्क विष्टले बताउनुभयो। अलिताल गाउँपालिका र परशुराम नगरपालिकाका भावड क्षेत्रका अधिकांश गाउँमा हिउँ नसकिँदै खानेपानीको सङ्कट आउन थालेको हो। हरेक गाउँमा खानेपानीका योजना छन्। परशुराम नगरपालिका र अलिताल गाउँपालिकाले खानेपानीलाई प्राथमिकतामा राखेर योजना बनाएको छ। तर पानीका स्रोत सुक्ने, जमिन मुनिबाटै मुहान हराउने, यो वर्ष भेटिएका मुहान अर्को वर्ष नभेटिने जस्ता समस्याले गर्दा भावड क्षेत्रका बासिन्दा खानेपानीको चरम सङ्कट खेप्न बाध्य भएका छन्। स्थानीय सरकारले मात्र होइन भावड क्षेत्रमा खानेपानीका लागि काम गर्ने आधा दर्जनभन्दा बढी गैर सरकारी संस्थाहरू पनि सक्रिय रहेका छन्। फन्ड बोर्ड, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना, संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायहरू, स्थानीय तह, नेपाल सरकारको खानेपानी विभाग लगायत दर्जनौ सरकारी तथा गैर सरकारी निकायले भावड क्षेत्रमा खानेपानीका लागि काम गरिरहेको भए पनि समस्या झन्झन जटिल बन्दै जान थालेको स्थानीयको गुनासो रहेको छ। त्यसै गरी जर्म्या ठौर जन्मदिने आमारे दुनिया भाषा सम्मान मातृभूमिको सम्मान भन्ने नाराका साथ डोटेली भाषा वर्ण परिवर्तनको लागि दुई दिने तालिम डडेलधुरामा सुरु भएको छ। डोटेली भाषा वर्ण परिवर्तन लेखन शैलीको प्रयोगले लेखाइमा एकरूपता ल्याउन तथा सबै डोटेली भाषीहरूलाई पठन पाठनमा उत्साहित बनाउने, नेपाली भाषामा लेखपढ गरिरहेका तथा डोटेली भाषामा सजिलो गरी लेखपढ गर्न चाहनेहरूलाई सहयोग पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजक मातृभाषा केन्द्र डडेलधुराका अध्यक्ष मोहन भट्टले बताउनुभयो। तालिममा डडेलधुरा जिल्लाका करिब 25 जना भाषा सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको छ। दार्चुलाको उत्तरी क्षेत्रस्थित नेपाल भारत र चिनको त्रिदेशीय सीमा क्षेत्र ब्यास गाउँपालिकाको वडा नम्बर 1 छाङ्रु तिङ्कर अहिले चिसो र सुरक्षाविहीन हुँदा पुरै बस्ती बसाइसराईका लागि सदरमुकाम खलङ्का झरिसकेको छ। स्थानीय सरकारले कार्यान्वयन गर्ने केही योजना ब्यास गाउँपालिका वडा नम्बर 1 को त्यही मानवविहीन बस्तीमा परेको छ। तर अहिले स्थानीय मात्र होइन सुरक्षाकर्मीको उपस्थिति पनि त्यहाँ छैन। भारत र चीनका तर्फबाट सीमा क्षेत्रमा पर्याप्त कडाईका साथ सुरक्षाकर्मीको उपस्थिति हुँदा पनि नेपालका प्रहरी भने स्थानीयवासीसँगै ब्यासकै वडा नम्बर 2 दुम्लिङ झरेपछि छाङ्रु र तिङ्कर सुरक्षाविहीन भएको हो। समुद्री सतहबाट 12,000 फिट उचाइमा रहेको तिङ्करमा 65 तथा छाङ्रुमा 105 घरधुरीको बसोबास रहेको छ। छिमेकी राष्ट्र भारत र चीन युद्ध हुँदादेखि नै अर्थात् 2028 सालबाटै उनीहरूको सुरक्षा पहुँच त्यहीँ रहँदै आएको छ। आफ्नोतिर भने मानवविहीन हुँदा राज्यले सुरक्षा दिन नसकेको त्यहाँका स्थानीयको भनाइरहेको छ। साबिकको पुरै गाविस तथा अहिलेको पुरै ओडा भएको ठाउँमा सुरक्षा उपस्थित छैन। झन्डै बासिन्दा 1,000 उक्त क्षेत्रमा बसोबास गर्दै आएका छन्। विक्रम सम्वत 2031 भदौमा खम्पा विद्रोह हुँदा उक्त क्षेत्रमा भारतले केही सुरक्षा फौज थप गर्नका साथै आइटिबिपी इन्डिया तिब्बत बोर्डर पुलिस परिचालन गर्दै आएको छ। हाल सीमावर्ती बजार धारचुलादेखि कालापानीसम्म आइटिबिपीका एक ठाउँमा हतियार भण्डारसहित 5 पोस्ट राखिएका छन्। भारतीय बजार धारचुलादेखि लिपुलेकसम्मको झन्डै 50 किलोमिटर क्षेत्रमा 5 क्याम्प रहेका छन्। आइटिबिपीले भट्ट बगरमा हतियार भण्डारसहितको क्याम्प राखेको छ भने गरब्याङ, छ्यालेक, गुन्जीमा क्याम्प तथा कालापानीमा सेना परिचालन गरेको छ। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूका स्थानीय तहमा रहेका न्यायिक समितिमा मुद्दा आउने क्रम बढेको छ। तर न्यायिक समितिका सदस्यहरूले कानुनी जानकारी नभएका कारण आफूहरूलाई काम गर्न समस्या भएको बताएका छन्। 33 ठाउँमा अझै पनि न्यायिक समितिमा कानुनी सल्लाहकार राखिएको छैन। भएका ठाउँमा पनि केही सहजता त भएको छ तर अन्य सदस्यहरूलाई पनि कानुनको ज्ञान नहुँदा काम कारवाहीका लागि केही जटिलता देखिएको छ। कैलालीबाट सहकर्मी निर्मला खनाइतको यो रिपोर्ट।
कैलालीको धनगढी उपमहानगरपालिका न्यायिक समिति सहायक महिला विकास निरीक्षक तेजु जोशी गत वर्ष 2074-75 आएका 27 उजुरी मध्ये 28 मेलमिलाप गरेर पठाएको बताउनुहुन्छ। त्यस्तै चालु आर्थिक वर्षको 31 उजुरीहरूमा 15 मेलमिलाप गरेर गएको, 12 प्रक्रियामा रहेको, 1 उजुरी फिर्ता भएको, 3 उजुरी सम्बन्धित निकायमा रेफर गरिएको बताउनुहुन्छ।
गत 74-75 हेर्दाखेरि चाहिँ 27 निवेदन दर्ता भएका थिए। ती 27 मध्ये 18 चाहिँ मेलमिलाप भएर गइसके, अनि 3 चाहिँ सम्बन्ध विच्छेदको थियो, त्यो अदालतमा पठायौँ। त्यस्तै 3 अन्य सम्बन्धित निकायमा जान भनेर जानकारी गरायौँ र एउटा चाहिँ हामीले दरपिट गर्यौँ। हामीले हेर्न नमिल्ने विवाद भएको हुनाले चाहिँ एउटा चाहिँ प्रक्रियामा रहेको छ। अनि यस आर्थिक वर्षको 75-76 चाहिँ 31 विवाद चाहिँ दर्ता भएका थिए। ती मध्ये 15 मेलमिला भएर गए, 12 चाहिँ प्रक्रियामै छन्। एउटा चाहिँ मुद्दा दर्ता गर्नुभयो, त्यसपछि फिर्ता लिएर जानुभएको छ र अनि सम्बन्धित निकायमा चाहिँ 3 चाहिँ हामीले रेफर गर्यौँ यहाँ मेलमिलाप हुन नसकेको हुनाले।
न्यायिक समिति गठन भएदेखि सर्वसाधारणहरूलाई न्याय पाउन सजिलो भएकोले उजुरीहरू बढ्दै गएको उहाँको भनाइ छ। सम्बन्ध विच्छेद, अंश बन्डा र लेनदेन लगायतका मुद्दा बढी जसो आउने गरेको उहाँ बताउनुहुन्छ।
न्यायिक समितिमा चाहिँ बढी जसो यो जग्गा खिचोलाको छ, महिला हिंसा, श्रीमान श्रीमतीको झै झगडा पनि छ, लेनदेनका कुराहरू पनि छन् होइन। कानुनी सल्लाहकारले सहज त भएको छ, अब कतिपय कानुनका कुराहरू अब न्यायिक समितिका सदस्यहरूलाई पनि त्यति जानकारी नभएको।
अधिकांश न्यायिक समितिले इजलासको प्रक्रिया भने अझै अघि बढाउन सकेका छैनन्। प्राविधिक र व्यवस्थापकीय कमजोरीका कारण इजलास प्रक्रियामा जान नसकिएको स्थानीय तहमा रहेका न्यायिक समितिका पदाधिकारीले बताएका छन्। कञ्चनपुरको बेतकोट नगरपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सुशीला सिंहले सुरुमा कानुनी कुरा आफूलाई पनि थाहा नभएको र गाउँपालिकामा कानुनी सल्लाहकार नहुँदा अप्ठ्यारो भएको बताउनुभयो। उहाँले न्यायिक समितिमा कानुनी सल्लाहकार नहुँदा प्राय मुद्दाहरू मेलमिलापमा टुङ्गिने गरेको बताउनुभयो।
गाह्रो पनि भइराखेको छ भनौँ, अब केही दिनमै हामी सल्लाहकारको रूपमा एकजना वकिललाई राख्ने पक्षमा छौँ। धेरै जस्तो मुद्दाहरू मेलमिलापको प्रक्रियाबाट हामीले समाधान गर्दै आएका छौँ।
यस्तै पहाडी गाउँपालिकाहरूमा पनि न्यायिक समितिमा कानुनी सल्लाहकार नहुँदा काम गर्न समस्या भएको छ। भागेश्वर गाउँपालिका उपाध्यक्ष पदम बोहराले कानुनी सल्लाहकार नहुँदा काम गर्न निकै समस्या हुने गरेको बताउनु भयो। कतिपय ठाउँमा न्यायिक समितिलाई आवश्यक पूर्वाधार र कानुनी ज्ञानको कमीले पनि मुद्दा फैसलामा अप्ठ्यारो भएको छ। अझ धेरै जसो सर्वसाधारणलाई न्यायिक समिति बारे जानकारी नभएका कारण पनि त्यहाँसम्म उनीहरूको पहुँच पुग्न सकेको छैन। त्यसैले नागरिकको घर दैलोमा यसबारे जनचेतना जगाउन जरुरी छ। शुक्ला फाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। स्थानीय तहहरूमा गठित न्यायिक समितिले न्याय सम्पादन गर्ने कार्य प्रभावकारी ढङ्गले गरे जस्तो लाग्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
कुन्ती लेखक, विभिन्न किसिमका विवादहरूमा चाहिँ काम गरिरहेको छ। जस्तो बाटाघाटाहरूको विवादहरू छ, त्यस्तै अब लैङ्गिक हिंसाहरू भए, घरेलु हिंसाहरू भए, यस्तोमा चाहिँ काम गरिरहेको छ र झै झगडाहरूलाई चाहिँ मिलाउने काम गरेको छ र नसकिने अब उनको कार्यक्षेत्रभन्दा बाहिर रहेका मुद्दाहरूलाई चाहिँ सम्बन्धित निकायमा चाहिँ सम्प्रेषण गर्ने काम पनि गरिरहेको छ।
दामोदर भनेहरू न्यायिक समितिले त्यसरी अलिअलि त गर्न गरेकै छ। पक्षपात रहित भएको देखिनँ मैले, पक्षपात नै भएको देख्छु। हेर्नुहोस्
वासुदेव पनेर, सो तत्पर त के भेटिया छैन होइन, देखाएको छैनौँ हामीले त। अब जनतामा आज आउनुपर्ने हो, न्याय निर्णय भनेर सम्झाउने हो, बुझाउने हो होइन।
राजेन्द्र प्रसाद बोहरा, स्थानीय सरकारले न्याय कुरा गरेकै छ, न्याय मुद्दा मामिलाहरू गाउँघरमै मिलाएर समाधान गरेका छ, तपाईँ जानु पर्दैन, राम्रै काम गरेका छ।
हेमराज बोहरा हो, खै मलाई केही पनि थाहा छैन, त्यसमा केही पनि देखिया पनि छैन, सुनेको पनि छैन।
हेमराज पनेरु, पुलावाडालाई त न्याय छ, तर साना दिना गरिब निमुख जनतालाई चाहिँ न्याय कहिले आउनेवाला छैन यो नेपालमा। मेरो विचार स्थानीय मामिलामा चाहिँ स्थानीय सरकार चाहिँ हाम्रो अहिले राम्रै छ, केन्द्रको भन्दा यहाँको निष्पक्ष हुन्छ अहिले। त्यसमा हाम्रो जनप्रतिनिधिहरू, हामीले चुनेर पठाएका जनप्रतिनिधिसित हामी पनि केही भन्न सक्छौँ दया भए, र उहाँहरूले अहिलेसम्म चाहिँ हाम्रो विचारमा ठिकै काम गरेको छ।
सोचपर गठबन्धनकी सरकार आई थी, निको सोचपर हामीलाई भोट दिए त खाली हो, यहाँ कोही कानुन कोही व्यवस्था छैन,
देखेको छैन, सुनेको छैन, के भन्नु के हो कसो थाहै छैन, अब के भन्नु पर्यो।
ईश्वरी रेड्डी, खै हामीलाई थाहै छैन, अब कहाँ बनिया छ हामीलाई थाहा छैन, अहिलेसम्म त बनिया छैन।
सावित्री शाह, न्याय सम्बन्धी काम गरेको कुनै देखिया छैन, किनभने जस्तै जुनसुकै कार्यमा नै माइलाको नै उत्सव भन्छन् होइन, भए पनि माइलाले, माइला भएर पनि माइलाले न्याय पाएको छैन भने अरू के काम गर्न सक्छन्।
घटना विश्लेषण र विचार, शुक्ला फाटा समाचार। तपाईँले शुक्ला फाटा एफएम 79.4 मेगार्ज, बारसिंगा एफएम 102.2 मेगार्ज, बझाङको सयपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्रुवाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
ल अब नानु पढ म सुन्छु है।
हस् आऊ आऊ दादा खाजा खाऊ, ताजा खाजा
खाऊ। हाम्रो नातिनीले कति मजाले पढे कि, बुहारीले दौतरी शिक्षा तालिमबाट सिकेका कुराले छोरीको पढाइमा निकै सघाउ पुगेको छ है।
हो बुवा, हामीले घरमा हरेक दिन छोरा छोरीको पढाइका लागि जति सक्दो धेरै समय छुट्यायौँ र उनीहरूले पढेको सुनि मात्र दियौँ भने पनि उनीहरूलाई धेरै सहयोग र हौसला मिल्दो रहेछ।
ठिक भन्यो, साना नानीहरूमा अहिलेदेखि नै नियमित रूपमा बुझेर पढ्ने बानी बसाल्न सके पछिसम्मलाई पढाएर सिकाइ राम्रो हुन्छ।
हजुर बुवा, आज मलाई मुसारा हात्तीको कथा सुनाउँछु भन्नुभयो होइन?
हो, अनि भोलि सानी चरीको कथा सुन्ने है?
आहा।
कक्षा 1, 2, 3 का बाल बालिकाले घरमा हरेक दिन अभिभावकको समय र साथ पाए राम्रो विद्यार्थी बनी आफ्ना लक्ष्यहरू पूरा गर्न सक्छन्। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
कानको उपचार तथा अपरेसनको लागि सुनौलो अवसर, त्रिवी शिक्षण अस्पताल नाक कान घाँटी विभाग काठमाडौँका विशेषज्ञ तथा भूतपूर्व प्रमुखहरूद्वारा यही माघ 17 गतेदेखि कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 1 अत्तरिया वनखेत स्थित इम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायिक कान उपचार केन्द्रमा कान रोगको उपचार तथा शल्यक्रिया हुने भएकोले सम्पूर्ण कानका बिरामीहरूलाई समयमै मौकाको फाइदा उठाउन हुन अनुरोध गरिन्छ। सम्पर्क स्थान इम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायिक कान उपचार केन्द्र गोदावरी 1 अत्तरिया वनखेत कैला अत्तरिया चोकबाट करिब 800 मिटर पूर्व। सम्पर्क नम्बर 091-550-849 वा किरण घिमिरे 98-41-633-900। सहयोगी संस्था CBM।
हेलो,
नमस्कार म्याम, म तेजको बाबा।
नमस्कार।
छोराको पढाइ सिकाइ बारे बुझौँ भनेर हो।
छोराको पढाइ प्रति कति सजग हुनुहुन्छ है? सकिएसम्म विद्यालयमै आएर शिक्षकहरूलाई भेट्नुहुन्छ, नसक्दा फोनबाटै भए पनि जानकारी लिइराख्नुहुन्छ। अनि त ऊ पढाइमा अरू भन्दा अब्बल छ।
छोरा छोरीको पढाइ राम्रो बनाउन शिक्षक सँगै हामी अभिभावकको पनि त उत्तिकै जिम्मेवारी हुन्छ नि, होइन र म्याम?
हो नि। साँच्ची पर्सि विद्यालयमा कक्षा 1, 2, 3 का विद्यार्थीका अभिभावक र शिक्षकहरूको भेला छ, आउनुहोस् है।
यस्तो बेलामा अभिभावकले घरमा छोराछोरीको पढाइमा गर्न सक्ने सहयोग बारे छलफल र सरसल्लाह पनि हुन्छ रे नि, हो म्याम?
हो त, अनि अभिभावकहरूसँग निरन्तर भेटघाट गर्न पाउँदा हामी शिक्षकहरूलाई पनि आफ्नो जिम्मेवारी पूरा गर्न थप प्रोत्साहन मिल्छ नि।
शिक्षक र अभिभावक बीचको आपसी छलफल र सहकार्यले प्रारम्भिक कक्षाका बाल बालिकाको पढाइ सिकाइ राम्रो बनाउन सकिन्छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
शिक्षक आवश्यकता सम्बन्धी अत्यन्त जरुरी सूचना।
यस, निजामती कर्मचारी आवासीय विद्यालय राजपुर दिपायल डोटीको लागि देहाएका पदहरूमा शिक्षकहरूको प्रतियोगितात्मक लिखित परीक्षाद्वारा सेवा करारमा पदपूर्ति गर्न निम्न बमोजिमका योग्यता पुगेका उम्मेद्वारहरूलाई दरखास्त आह्वान गरिन्छ।
विषय सामाजिक शिक्षक एकजना महिला, शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर तह वा सोचरह उत्तीर्ण गरेको।
गणित शिक्षक एकजना खुला, मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषयमा कम्तीमा द्वितीय श्रेणीमा MEd उत्तीर्ण गरेको।
विषय विज्ञान शिक्षक एकजना खुला, मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान विषयमा कम्तीमा द्वितीय श्रेणीमा MSc उत्तीर्ण गरेको।
कम्प्युटर शिक्षक एकजना खुला, मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर मूल विषय लिई कम्तीमा द्वितीय श्रेणीमा स्नातक उत्तीर्ण गरेको।
नोट, सबै उम्मेद्वारहरू शिक्षक सेवा आयोगबाट माध्यमिक तहको अध्यापन अनुमति पत्र प्राप्त भएको हुनुपर्नेछ।
तह, माध्यमिक तह तृतीय श्रेणी सेवा करार,
परीक्षाको किसिम लिखित अन्तर्वार्ता र प्रयोगत्मक परीक्षा,
परीक्षा दस्तुर रु 1,000,
परीक्षा दस्तुर बुझाउने विधि राष्ट्रिय वाणिज्य बैंक दिपाइलमा रहेको निजामती कर्मचारी आवासीय विद्यालय बोर्ड अफ ट्रस्टिज दिपाइलको चलानी हिसाब नम्बर 1308 नगद जम्मा गरेको भौचर दरखास्त फार्म साथ पेश गर्नुपर्ने।
दरखास्त बुझाउने माध्यम उम्मेद्वार आफैले वा हुलाकबाट म्याद नाघे हुलाकबाट प्राप्त हुन आएका दरखास्त स्वीकृत गरिने छैन।
उम्मेद्वारको नागरिकता र उमेर दरखास्त दिने अन्तिम मिति समूहमा 18 वर्ष पूरा भई 40 वर्ष ननागेको नेपाली नागरिक हुनुपर्नेछ।
दरखास्त दिने अन्तिम मिति पौष 11 गतेदेखि 30 दिन तथा दोब्बर दस्तुर तिरी 7 दिन थप।
पदमा रही गर्नुपर्ने कामको विवरण प्रचलित शिक्षा ऐन तथा नियमावलीले तोकी बमोजिम शिक्षकले गर्नुपर्ने सम्पूर्ण कार्यहरू र विज्ञान तथा सामाजिक शिक्षकको हकमा केही अतिरिक्त जिम्मेवारी।
तलब, नेपाल सरकारको माध्यमिक तह तृतीय श्रेणीको शिक्षकको प्रचलित स्केल बमोजिम तथा अतिरिक्त जिम्मेवारीका लागि केही थप आर्थिक सुविधा।
लिखित परीक्षाको माध्यम अङ्ग्रेजी भाषा।
दरखास्त साथ संलग्न हुनुपर्ने कागजातहरू, शैक्षिक योग्यताका प्रमाण पत्रहरू 1-1 प्रति,
नेपाली नागरिकताको प्रमाण पत्र 1 प्रति, अध्यापन अनुमति पत्रको प्रतिलिपि। थप जानकारीका लागि कर्मचारी आवासीय विद्यालयको सम्पर्क नम्बर 094-44-294, निजामती कर्मचारी आवासीय विद्यालय राजपुर दिपाइल टोटी।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि बैतडीको दशराचन्द्र नगरपालिकाका सबै वडाहरूमा निगरानी समूह गठन गरिएको छ। नगरपालिकाभित्र रहेका 11 वडामा निगरानी समूह गठन कार्य सम्पन्न भएको दशराचन्द्र नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो। वडामा महिलाहरूको भेला गराएर निगरानी समूह गठन गर्ने गरिएको हो। गाउँमा विभिन्न कारणले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि स्थानीय समुदायलाई नै जागरूक गराउने उद्देश्यले निगरानी समूहको अवधारणा अघि ल्याइएको नगर उपप्रमुख चन्दको भनाइ रहेको छ। गाउँमा अवैध रूपमा हुने मदिराको कारोबारले समेत महिलामाथि हुने हिंसाले पर्सै पाइरहेकाले मदिराको कारोबारमा समेत नियमन गरिने जनाइएको छ। निगरानी समूहमा आबद्ध महिलाहरूलाई महिला हिंसाका बारेमा जानकारी गराई हिंसा न्यूनीकरणका सवालमा उनीहरूलाई जागरूक बनाउने उपप्रमुख चन्दले बताउनुभयो। निगरानी समूहले ओडाको महिला लक्षित बजेटलाई समेत प्रभावकारी रूपमा कार्यान्वयनका लागि भूमिका खेल्ने नगरपालिकाले जनाएको छ। वडा स्तरमा गठन गरिएका निगरानी समूहहरूले गाउँघरमा हुने विभिन्न हिंसाका विषयमा नगरपालिकालाई जानकारी गराउने र समस्या समाधान लागि पहल गर्नेछन्। यसै गरी बैतडीको तल्लो स्वरणमा चितुवाले मानिसहरूमाथि आक्रमण गर्न थालेपछि स्थानीयहरू त्रसित बनेका छन्। लगातार रूपमा चितुवाले आक्रमण गर्न थालेपछि मेरौली, शिवनाथ र पञ्चेश्वरका स्थानीयहरू त्रसित बनेको शिवनाथका स्थानीय वीरेन्द्र सिंह महताले बताउनुभयो। उहाँका अनुसार केही दिन बिराएर चितुवाले फेरि आक्रमण गर्न थालेको हो। चितुवाले लगातार मानव बस्तीमा पसेरै आक्रमण गर्न थालेपछि स्थानीयवासीहरू त्रसित बनेका छन्। विशेष गरी बालबालिका तथा महिलाहरूलाई चितुवाले आक्रमण गर्दै आइरहेको छ। पछिल्लो समयमा चितुवाले घर आँगनमै आएर आक्रमण गर्न थालेपछि स्थानीयहरू रसित भइरहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो। विद्यालय जाँदै गरेका तथा साँझपख घर आँगनमै खेलिरहेका बालबालिकालाई चितुवाले आफ्नो निशा बनाउँदै आइरहेको धर्मसिंह धनाडीले बताउनुभयो। अहिले बालबालिकाहरूलाई विद्यालय पठाउन समेत अभिभावकहरू डराउन थालेको उहाँले बताउनुभयो। चितुवाको डरले वस्तुभाव चराउन र घाँस दाउरा गर्न निकै डर लाग्ने गरेको स्थानीयहरूले बताएका छन्। चितुवा आक्रमणको विषयमा प्रमुख जिल्लाधिकारी चन्द्रप्रसाद गैरीले डिभिजन वन कार्यालयसँग समन्वय गरेर चितुवा नियन्त्रणका लागि प्रयास गरिने बताउनुभयो। बाजुराको बुढीनन्दा नगरपालिका र हिमाली गाउँपालिकाका औँलो प्रभावित क्षेत्रमा कीटनाशक झुल वितरण गरिने भएको छ। महामारीका रूपमा औँलोको प्रकोप फैलिन सक्ने भएकाले 9,900 झुल वितरण गर्न लागि हो। मौसम परिवर्तनका कारण लामखुट्टेले टोक्ने क्रम बढिरहेको र गाउँमा औँलोको संक्रमण देखिन थालेकोले पूर्व सावधानीका लागि झुल वितरण गर्न लागि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर रूपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो। कीटनाशक LLIN नामक झुल बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर 1 वडा नम्बर 7 र हिमाली गाउँपालिकाको वडा नम्बर 6 वितरण गर्न लागि डाक्टर विश्वकर्माले बताउनुभयो। उक्त नगरपालिकाको 1 नम्बर वडासम्मका लागि 7,650 र हिमाली गाउँपालिकाको वडा नम्बर 6 2,250 झुल वितरण गर्न लागि हो। 3 लामखुट्टेको टोकाइबाट हुने संक्रमण कम गर्नका लागि झुलले मदत गर्ने स्वास्थ्य कर्मीको भनाइरहेको छ। कीटनाशक LLIN झुल नेपाल सरकारले लाइफ टाइम नेपालको प्राविधिक सहयोगमा वितरण गर्ने फिल्ड सुपरभाइजर चन्द्रमणि सुनारले जानकारी दिनुभयो। नेपाल प्रेस युनियन लम्की शाखा कैलालीको चौथो अधिवेशनबाट शाखाको अध्यक्षमा देवानन्द न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ। टिकापुरमा सम्पन्न चौथो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा सर्वसम्मत 13 सदस्य समिति चयन भएको हो। उपाध्यक्षमा रत्नलाल चौधरी, महिला उपाध्यक्षमा सिर्जना भण्डारी, सचिवमा नेत्रप्रसाद जैशी, सहसचिवमा अनिला चौधरी, कोषाध्यक्षमा वीरेन्द्र शाह निर्वाचित हुनुभएको छ। सदस्यमा गणेश छेत्री, गोविन्द विसी, हिक्मत उपाध्याय, समीक्षा भुल, सुनिता परियार, शेरबहादुर चौधरी र तुलसी सज्जाल निर्वाचित हुनुभएको छ। चौथो अधिवेशन 11 केन्द्रीय पार्षद र 15 प्रदेश पार्षद समेत चयन गरेको हो। अब केही राष्ट्रिय खबर। काङ्ग्रेस सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा कर्मचारी, न्यायपालिका, सेना र प्रहरी स्वतन्त्र रहने भएकाले उनीहरूमाथि हस्तक्षेप गर्न नहुने बताउनु भएको छ। सभापति देउवाले सरकारबाट कर्मचारीमाथि अनावश्यक हस्तक्षेप भएको भन्दै यसविरुद्ध सदनदेखि सडकसम्म जान बाध्य नपार्न चेतावनी समेत दिनुभयो। सडकमा गएर मुलुकलाई ठप्प पार्न काङ्ग्रेसले नचाहेको भन्दै सभापति देउवाले कर्मचारीमाथिको थिचोमिचो भने सहन नसकिने धारणा राख्नुभयो। नेपाल निजामती कर्मचारी युनियन सङ्घ गण्डकी प्रदेशको आज पोखरामा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले राजनीतिमुक्त कर्मचारी तन्त्र चाहिएको समेत बताउनुभयो। स्वास्थ्य विधेयक, कर्मचारी समाजन जस्ता नाममा हरेक क्षेत्रमा सरकारले हस्तक्षेप गरेको र कर्मचारी लगायत सेना, न्यायालय, प्रहरी पनि नियन्त्रण गरी पार्टीप्रति प्रतिबद्ध बनाउन खोजेको समेत सभापति देउवाको आरोप रहेको छ। काङ्ग्रेस नेताका नामबाट खुलिएका स्वास्थ्य संस्थाको नाम हटाउनु प्रजातन्त्र सिद्ध्याउने खेल रहेको भन्दै आफ्नो नेताको नाम सुन्न पनि अहिलेको सरकारलाई एलर्जी भएको देउवाको टिप्पणी रहेको थियो। सरकारले प्रतिपक्ष र जनतालाई हेप्न थालेको भन्दै उहाँले त्यसविरुद्ध काङ्ग्रेसले खबरदारी गर्नुपर्ने समेत बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली स्विजरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको 49औं वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ। माघ 8 गतेदेखि 11 गतेसम्म हुने वार्षिक बैठकका दुईवटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। पहिलो पटक प्रधानमन्त्री ओलीले सो बैठकमा सहभागिता जनाउन लाग्नु भएको हो। स्विजरल्यान्ड भ्रमण क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटघाट गर्नुहुनेछ। प्रधानमन्त्री सहितको नेपाली प्रतिनिधिमण्डल माघ 12 गते स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ। अब खेल खबर। नेपाल पुलिस क्लबले तेस्रो नेपाललाई अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपको उपाधि जितेको छ। थ्री स्टारलाई 1-0 पराजित गर्दै पुलिसले मोफसलको उपाधि जितेको हो। पुलिसको जितमा एकमात्र गोल अभिषेक रिजालले गरे। खेलको 64 मिनटमा निरकुमार राईले फरार गरेको कर्नर अभिषेक रिजाललाई रिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो। यस जितसँगै पुलिसले 21 लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता थ्री स्टारले भने 10 लाख रुपियाँमा चित्त बुझाएको छ। विजय टोलीका प्रशिक्षक अनन्तराज थापाले सन्तोषजनक प्रदर्शन भए पनि उपाधि जित्दा खुसी रहेको बताउनुभयो। विधागत उत्कृष्टतर्फ पनि पुलिसले नै वर्चस्व जमायो। उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, डिफेन्डरमा पुलिसकै अजित भण्डारी तथा उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुघ्न चौधरी भएका छन्। उत्कृष्ट मिडफिल्डर थ्री स्टारका विक्रम लामा घोषित हुँदा उदयमान खेलाडी सुदूरपश्चिम 11 स्पोर्ट क्लबका भरत टमाटा घोषित भए। प्रतियोगिता अवधिभर 3 गोल गरेका पुलिसका तीर्थ राणाले सर्वाधिक गोलकर्ताको पुरस्कार पाएका छन्। व्यक्तिगत विधातर्फ सबै विजेताले जनही 15,000 रुपियाँ प्राप्त गरेका छन्। प्रतियोगिताको समापन समारोहमा सामाजिक अभियन्ता आर्जुद राणा देउबा, धनगढी उपमहानगरपालिकाका प्रमुख निरपबहादुर ओड, आयोजक क्लबका अध्यक्ष सुरेश समाल, एन्फा महासचिव इन्द्रमान तुलाधर लगायतको उपस्थिति रहेको थियो। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी अझै कायमै। टनकपुराका विभिन्न स्थानहरूमा खानेपानीको समस्या। वैतडेको दशरचन्द नगरपालिकाका सबैवटामा निगरानी समूह गठन। बाजुराको अणु प्रभावित क्षेत्रमा कीटनाशक झुल वितरण गरिने। सेना प्रहरीमाथि सरकारले हस्तक्षेप गर्न नहुने काङ्ग्रेस सभापति देउबाको भनाई। आर्थिक मञ्चको बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली स्विजरल्यान्ड जाने। र खप्तड गोल्ड कपको उपाधि नेपाल पुलिस क्लबलाई। हुन्छ त यसलाई समाचार बुलेटिन यहीँ सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गरि नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन पुचाजीलाई धन्यवाद दिँदै म समाचार प्रस्तुता ओम प्रकाश पनि बिदा हुन्छु। हस्त नमस्कार।